नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संसदबाट संविधान संशोधन प्रस्ताव पारित हुन सकेन, एमाले सहितका साना दल संशोधनको विपक्षमा।
मंगसिर 10 गते प्रदेश र संघीय संसदको चुनाव गर्ने सरकारको निर्णय। प्रधानमन्त्रीको भारत भ्रमणमा लक्ष्मणपुर तथा कोशी बाँधबाट भएको क्षतिबारे छलफल गरिने।
सरकारको लगानीमा एकीकृत बस्ती विकास गर्न प्राधिकरणद्वारा सहमति प्रदान। दोलखा, गोर्खा र सिन्धुपाल्चोकमा एकीकृत बस्ती विकास गरिने।
बंगलादेशमा 17 वर्ष अघि प्रधानमन्त्रीको हत्या प्रयासमा संलग्न 10 जनालाई मृत्युदण्डको सजाय। गोली हानेर मृत्युदण्ड दिन अदालतको आदेश।
र नेपाल 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98-550-50-859 98-550-50-860।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसएस मेडिकल कलेज भरतपुर चितवनमा BSc नर्सिङ, BN र BPHमा भर्ना खुल्यो।
फारम बुझाउने अन्तिम मिति यही भदौ 9 गतेसम्म।
थप जानकारीका लागि ओएसएस मेडिकल कलेज भरतपुर चितवन।
फोन 056-533-472 530-577।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालको संविधानको दोस्रो संशोधन विधेयक 2073 संसदमा असफल भएको छ। संसदमा केही बेर अघि भएको मतदानबाट संविधान संशोधन विधेयक असफल भएको हो। नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, राजपा सहितका सत्तारूढ दलका नेताले विधेयकको पक्षमा मत दिएका थिए, तर नेकपा, एमाले, राप्रपा सहितका विपक्षी दलले संशोधनको विपक्षमा मतदान गरेपछि विधेयक पारित हुन नसकेको हो।
आजको मतदानमा उपस्थित मान्य सदस्यहरूको संख्या 553 रहेको छ। नेपालको संविधान दोस्रो संशोधन विधेयक 2074 पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 347 मत, प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा 206 मत, प्रस्तावमा तटस्थ रहनुहुने अर्थात् मत दिन्न भन्ने पक्षमा जम्मा 0 मत परेको छ। नेपालको संविधान दोस्रो संशोधन विधेयक 2074 पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा 347 मत परेको र उक्त संख्या व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या 592 2/3 मत नभएकोले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2074 पारित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दछु।
विधेयक पारित हुन 395 मत आवश्यक थियो। मतदान अघि संशोधन विधेयकमाथि भएको छलफलमा भाग लिने सत्तापक्षका सांसदहरूले विधेयक पारित हुनुपर्ने बताएका थिए। एमाले सहितका विपक्षी दलका सांसदले भने संशोधन विधेयक राष्ट्रहित विपरीत भएको भन्दै संशोधन पारित हुन नहुने बताएका थिए। संशोधन प्रस्तावमाथि सांसदले उठाएको जिज्ञासाको जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रवाद र राष्ट्रघातका विषयमा हलुका ढंगबाट टीका टिप्पणी नगर्न सुझाव दिनुभयो। संशोधन प्रस्तावले संविधानको स्वीकार्यता बढ़ाउन र संघीयता कार्यान्वयनमा ठूलो योगदान दिने बताउँदै उहाँले संविधान संशोधन प्रस्तावलाई अघि बढ़ाउनका लागि सहयोग पुर्याउन सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको थियो। संशोधन असफल भएपछि विभिन्न दलहरूले दिएका प्रतिक्रियाबारे जानकारी दिन साथी प्रकाश ढकाल संसद भवन बानेश्वरबाट प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रकाशी, उहाँसँग हामी केही बेरमा फेरि प्रतिक्रिया लिने प्रयास गर्ने नै छौं। अब फेरि खबरकै सिलसिला, सरकारले आउँदो मंगसिर 10 गते प्रदेश र संघीय संसदको चुनाव गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रदेश र संघको चुनाव एकै दिन मंगसिर 10 गते गर्न निर्वाचन आयोगलाई सिफारिश गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो। त्यसै गरी मन्त्री परिषदले प्रधानमन्त्री देउबाको आसन्न भारत भ्रमणमा भूकम्पपछि पुनर्निर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता, लक्ष्मणपुर बाँध तथा कोशी बाँधबाट भएको नोक्सानीका बारेमा छलफल गर्ने निर्णय गरेको छ। कोशी बाँध बनाउँदा स्थानीय नागरिकलाई भारत सरकारले दिने भनेको 50 करोड़ रूपियाँ अहिलेसम्म नदिएको हुँदा त्यसबारे समेत भ्रमणमा छलफल हुनेछ। पञ्चेश्वर जलविद्युत आयोजना, वाणिज्य व्यापार, सन् 1950 को सन्धि, नेपाल भारत रेलवे लगायत बारे पनि भ्रमणमा छलफल हुने मन्त्री बस्नेतले जानकारी दिनुभयो।
कमल थापाको निवेदन अनुसार राप्रपाबाट फुटेर गएकाहरूको पुनः शनाखत गराउन निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। राप्रपा टुक्रियाएर राप्रपा प्रजातान्त्रिक पार्टी गठन गर्न खोज्दा निर्वाचन आयोगले पुनः शनाखतका लागि गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो। न्यायाधीश तेज बहादुर केसीको इजलासले पहिलेकै हस्ताक्षरलाई शनाखत मान्दै दल दर्ता प्रक्रिया अघि बढ़ाउन आदेश दिएको छ। सर्वोच्चको आदेशले प्रस्तावित दलका अध्यक्ष पशुपति शमशेर राणालाई फाइदा पुगेको छ। यसअघि निर्वाचन आयोगले भदौ 4 गते केन्द्रीय सदस्यहरूलाई शनाखतका लागि उपस्थित हुन सूचना जारी गरेको थियो। भदौ 2 गते नै राणाले पहिलेकै हस्ताक्षरलाई मान्यता दिनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।
नेकपा एमालेका नेता माधव नेपालले बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरणको काम प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। संसदको विशेष समयमा बोल्दै नेता नेपालले बाढ़ी प्रभावित नागरिकले राहत नपाएको भन्दै विपद व्यवस्थापनको सवालमा सरकार असफल भएको टिप्पणी गर्नुभयो। नेपालले यस विषयमा नीति निर्माण तहदेखि विपद व्यवस्थापनका समग्र विषयमा समीक्षा गर्नुपर्ने बेला भएको उहाँले बताउनुभयो। चुरी संरक्षण, जलवायु परिवर्तन, शहरीकरण, भौतिक पूर्वाधार निर्माण लगायतका कामको मूल्यांकन गर्नुपर्ने पनि उहाँले बताउनुभयो। छिमेकी देशले बनाएको बाँध र तटबन्धले हरेक वर्ष डुबानको समस्या हुँदै आएको भन्दै नेता नेपालले प्रधानमन्त्रीको भारत भ्रमणमा यो विषयले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिनुभयो।
घुस लिइरहेका बेला कैलालीको अतरियाबाट राजस्व अनुसन्धान कार्यालयका 2 कर्मचारी पक्राउ परेका छन्। राजस्व अनुसन्धान कार्यालय अतरियाका नायब सुब्बा राजेन्द्र साउन्द र कार्यालय सहयोगी टीकाराम जोशीलाई सेवाग्राहीसँग 45,000 रूपियाँ घुस लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरले पक्राउ गरेको हो।
प्रहरीले 33 किलो 744 ग्राम सुन तस्करीका मुख्य आरोपी राजन प्रसाद पन्तलाई नेपाल ल्याएको छ। नेपाल प्रहरीको इन्टरपोल शाखाले गएको पुसमा भएको सुन तस्करीका मुख्य आरोपी पन्तलाई युनाइटेड अरब इमिरेट्सको दुबई प्रहरी मार्फत पक्राउ गरी नेपाल ल्याएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको पुसमा त्रिभुवन विमानस्थलबाट सुन ल्याउँदै गर्दा 12 पक्राउ गरेको थियो। पन्त भने त्यति बेलादेखि नै फरार थिए। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले आरोपी पन्तलाई पहिले नै मुद्दा चलाइसकेको भए पनि इन्टरपोलले उनलाई दुबईबाट झिकाएर सीआईबीलाई जिम्मा लगाएकाले आजै अदालतमा मुद्दा पेश गरेको जानकारी दिनुभयो। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 8 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
वर्षको वारेन्टी का साथ चौधवटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी दिव्य एलईडी बल्ब उज्यालोमा छ दम खर्च पनि कम दिव्य एलईडी बल्ब
कति हतारमा मलाई एउटा कुरा भन्नुस् त आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले यो आस्बा भनेको के हो
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाइ ब्लक अमाउन्ट अर्थात ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ
अनि यो सेवा लिनलाई कुन बैंक जाने त
नेपाल बैंक जाने नै नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस् नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले संसदबाट संविधान संशोधन प्रस्ताव पारित हुन सकेन मंगसिर 10 गते प्रदेश र संघीय संसदको चुनाव गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं अब बाँकी खबर नेपालको संविधानको दोस्रो संशोधन विधेयक 2073 संसदमा असफल भएको छ संसदमा केही बेर अघि भएको मतदानबाट संविधान संशोधन विधेयक असफल भएको हो संविधान संशोधन विधेयक असफल भएपछि दलका विभिन्न दलका नेताहरूले दिएका प्रतिक्रियाबारे जानकारी दिन साथी प्रकाश ढकाल संसद भवन बानेश्वरबाट प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ प्रकाशजी जुन संशोधन प्रस्ताव असफल भएपछि जुन राजपाकै लागि भनेर संविधान संशोधन प्रस्ताव अघि बढाइएको थियो राजपाका प्रतिनिधिहरूले चाहिँ के भनेका छन्
सुन्दरजी तपाईँले भने जस्तै यो संविधान संशोधन प्रस्ताव चाहिँ संविधान जारी गर्दैदेखि चाहिँ मधेस केन्द्रित दललाई गरेर सरकार र तीनठुला दलले चाहिँ पारित गराउने प्रतिबद्धता जनाएका थिए र अघिल्लो सरकार नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेकै बेलामा चाहिँ दर्ता भएको संविधान संशोधन लामो समय सरकारले चाहिँ थाती राखेर आज निर्णय त पेश गरेको थियो यो संविधान संशोधन चाहिँ दलहरू बीचको लामो छलफलपछि चाहिँ आज पेश भएको थियो र यो संविधान संशोधन निर्णयार्थ पेश गर्दै पास वा जे हुन्छ हामी चाहिँ चुनावमा जान्छौँ भनेर राष्ट्रिय जनता पार्टीले प्रतिबद्धता जनाएपछि सरकारले यसलाई अघि बढाएको थियो र यो प्रस्ताव आज निर्णयार्थ पेश गरेर असफल भइसकेपछि राष्ट्रिय जनता पार्टीका नेताहरूले चाहिँ भोलि पार्टीको बैठक बस्ने र त्यसपछि मात्रै संसदले आज गरेको निर्णयमाथि टिप्पणी गर्ने भनेर हामीलाई चाहिँ प्रतिक्रिया दिनुभएको छ राजपाका नेता लक्ष्मणलाल कर्णले चाहिँ हामीलाई केही बेर अगाडि कुरा गर्दाखेरि भोलि चाहिँ पार्टीको बैठक बोलाइएको र त्यो बैठकबाटै चाहिँ यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनु भयो सुन्दरजी
हजुर राजपाका नेताहरूपछि अब एमाले र राप्रपा चाहिँ विपक्षमा राप्रपा त पछिल्लो समय आएर हिजो भर्खरै मात्र निर्णय गरे राप्रपाले एमाले चाहिँ पहिलेदेखि नै विपक्षमा थियो यो निर्णयपछि ती दलहरूको प्रतिक्रिया चाहिँ के छ
निश्चय पनि यो संशोधन निर्णयार्थ विफल भइसकेपछि एमाले संसदीय दलको उपाध्यक्ष सुभाष चन्द्र नेवाङले चाहिँ हामीलाई छोटो प्रतिक्रिया दिनुभएको थियो उहाँले चाहिँ एमाले यो संविधान संशोधन प्रस्ताव सुरुका दिनदेखि नै हामी चाहिँ विपक्षमा थियौँ यसले यो पारित हुँदैन यो सरकार र सरकार र सत्तापक्षी दलहरूले चाहिँ राजनीतिक दाउ पेशका लागि लिएर आएका हुन् भन्ने हामीले भन्दै आएको कुरालाई आजको संविधान संशोधन प्रस्तावलाई चाहिँ संसदले दुई तिहाई बहुमत पुर्याउन नसकेपछि पुष्टि भएको छ हामीले जे कुरा भनेका थियौँ त्यो कुरो चाहिँ सत्य साबित भएको छ यो सत्ता पक्षीय दलहरूको एउटा रणनीतिक प्रस्तावको रूपमा रहेको थियो भनेर उहाँले प्रतिक्रिया दिनुभयो त्यसै गरी यो सङ्घीय समाजवादी फोरम नेपाल जो संविधान संशोधन प्रस्तावको पक्षमै रहेको थियो र आजको चाहिँ भोटिङमा पनि उसले त्यसको पक्षमै मत हाल्यो त्यसका चाहिँ सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डाक्टर सुबुदी यादवले चाहिँ यो संशोधन प्रस्तावलाई सरकारले लामो समय थाती राखेर एकाएक चाहिँ अगाडि बढाउँदाखेरि चाहिँ विफल भएको भनेर भन्नुभयो उहाँले चाहिँ यो नेपाली काङ्ग्रेसको राजनीतिक स्वार्थ पूर्ति गर्नका लागि दलहरू बिच पछिल्लो समय कुनै छलफल नै नगरिकन एकाएक भोटिङमा लगेर चाहिँ विफल गराउने काम गरेको यसमा चाहिँ विशेष गरी काङ्ग्रेसको राजनीतिक स्वार्थ जोडिएको भनेर बताउनु भयो सुनकाजी
हजुर जानकारीका लागि धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो साथी प्रकाश ढकाल संसद भवन नयाँ बानेश्वरबाट संशोधन प्रस्ताव असफल भएपछि दलहरूले कस्ता प्रतिक्रिया दिए भन्ने बारे जानकारी दिँदै
अब खबरकै सिलसिला नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ। हिजो काठमाडौँमा शुरू भएको 25 औं महाधिवेशनले 47 सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। केन्द्रीय निर्वाचन समितिका अनुसार 47 पदका लागि 121 जना चुनावी मैदानमा छन्। 1516 जना मतदाता रहेकोमा 66 जना कम अर्थात 1450 जनाले मतदान गरेका छन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प अति प्रभावित 3 जिल्लामा एकीकृत बस्ती विकास गर्न सहमति दिएको छ। प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्थानीय तहबाट स्वीकृत मापदण्ड पूरा गर्ने गरी स्थानीय तहले सिफारिश गरेका दोलखाको झिलु एकीकृत बस्ती, गोर्खाको बगुवा मिलन बस्ती र सिन्धुपाल्चोकको मेलम्ची जरायोटार एकीकृत बस्तीलाई विकास गर्न सहमति दिएको हो। यसअघि निजी क्षेत्रबाट एकीकृत बस्ती बनाइए पनि पहिलो पटक सरकारी तवर बाट आवश्यक मापदण्ड पूरा गराउँदै जाने गरी बस्ती विकासका लागि प्राधिकरणले सहमति दिएको हो।
उद्योग विभागबाट अनलाइन प्रक्रिया शुरू गरेसँगै वैदेशिक लगानीमा वृद्धि हुँदै गएको विभागले जनाएको छ। उद्योग विभागले गएको माघ 2 गतेदेखि अनलाइन प्रक्रियाबाट विदेशी लगानी स्वीकृत, भिसा सिफारिश र उद्योग दर्ता शुरू गरेसँगै विदेशी लगानी बढ़ेको हो। विभागले आज आयोजना गरेको अनलाइन प्रक्रिया र प्रत्यक्ष विदेशी लगानी सम्बन्धी सेवाग्राहीसँग गरेको छलफलमा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोइरालाले देशमा औद्योगिक वातावरण सृजना गर्न नीतिगत, संस्थागत र प्रक्रियागत सुधार भइरहेको बताउनुभयो।
सरकारले आजबाट नयाँ प्रविधिको इम्बोस्ड नम्बर प्लेट राख्न शुरू गरेको छ। यातायात व्यवस्था विभागले गाड़ी तथा मोटरसाइकलमा इम्बोस्ड विद्युतीय इम्बोस्ड नम्बर प्लेट राख्न शुरू गरेको हो। विभागमा भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले गाड़ी तथा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट राख्ने कामको शुभारम्भ गर्नुभयो। विभागको मीन भवन स्थित भवनमा मेसिन र उपकरण जोडेर इम्बोस्ड नम्बर छाप्ने काम गरिएको छ।
मेरो पनि भन्नु छ।
आज कुसे औंसी अर्थात बुबाको मुख हेर्ने दिन, यसै सन्दर्भमा धेरै जनाले आफ्नो विचार लेख्नु भएको छ।
सुशीला थापाले ट्विटरमा लेखेको विचार यस्तो छ, एक दिन मात्र होइन बाँचुन्जेल हामीले गर्ने व्यवहारले बुबाको आँखामा आँसु आउन नदिऊ, बाँचुन्जेल वचनले नगोचौं त्यति गरेपछि बुबा सधैं मुस्कुराउनुहुनेछ, आजको दिन कुर्नै पर्दैन।
सूर्य घिसिङलाई सामाजिक सञ्जालमा ह्याप्पी फादर्स डे भनेर बुबाको फोटो राख्ने चलन मन परेको छैन। उहाँ भन्नुहुन्छ, घरमा बुबाले केही कुरा भन्दा झर्कने छोराछोरीले आज बुबाको मुख हेर्ने दिन भन्दै फेसबुकमा फोटो अपलोड गर्छन्। सबै नक्कली, सबै देखावटी। उहाँ प्रश्न गर्नुहुन्छ, वर्षमा एक दिन बाबाको मुख हेर्ने दिन भन्दै फोटो अपलोड गर्दैमा अनि 2-4 हरफ लेख्दैमा हाम्रो बाआमा प्रतिको कर्तव्य र दायित्व पूरा हुन्छ र बा आमालाई सधैं सम्मान गरौं।
आजबाट विद्युत महसुल अनलाइनबाट तिर्न मिल्ने भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सन्देश तमु र वसन्त भट्टराईले उस्तै विचार लेख्नु भएको छ। उहाँहरू लेख्नुहुन्छ, काम यसरी देखाउन सक्नुपर्छ। धन्यवाद पूर्व तथा वर्तमान ऊर्जा मन्त्री र प्राधिकरणका प्रमुखलाई, तर भुक्तानी गर्दा लाग्ने अनलाइन शुल्क निशुल्क भइदिए अझै उपयुक्त हुने थियो कि।
धरणी घिमिरे भन्नुहुन्छ, मंगसिर 10 गते दुवै तहको चुनाव हुन्छ भनेको सुन्दा खुशी लाग्यो। दुईवटै चुनाव एकै चरणमा गर्दा रकमको पनि बचत हुने, चुनाव चाँडै भए प्रतिनिधि छनौट भएपछि देशको पनि विकास हुने।
अनि नेपालका सड़क कालोपत्री गरेको 2-4 दिनमै किन भत्कन्छन् भन्ने विषयमा कैलालीबाट रामचन्द्र भट्टले उज्यालोको आइभीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
हाम्रो देशका सम्पूर्ण राजमार्गहरू कुन क्षमताका हुन्? नेपाली ट्रकहरूले 10 टनदेखि 35 टनसम्म भारी बोक्छन्। भारतीय ट्रक र टेलरहरूले 35 टनदेखि 65 टनसम्म भारी बोकेर नेपाल भित्रिन्छन्। वर्तमान सवारी साधनको चाप कस्तो छ?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कायाकिरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र रितु थेबे। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खेल रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np।
NCE, quality for excellence।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सब परिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ। म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 061-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गारीपाटन 3 कुने चोक, पोखरा। थप जानकारीको लागि facebook.com/जलमहल पोखरा वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कैलालीको चुरे गाउँपालिकामा बस दुर्घटना हुँदा 2 ज्यान गएको छ, 21 घाइते भएका छन्। धनगढ़ीबाट डोटीको बीपीनगरका लागि छुटेको N456-35 नम्बरको बस दुर्घटना हुँदा डोटी जोरायलका नरबहादुर देउवा र कैलाली जोशीपुरका दुर्गादेवी मल्लको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते सबैको अतरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ।
घरको छतमा राखेको पानीको ट्याङ्कीमा डुबेर सर्लाहीको लालबन्दीमा 3 बालिकाको ज्यान गएको छ। ट्याङ्कीमा डुबेर 3 नन्दनी महतोको ज्यान गएको प्रहरीले जनाएको छ। त्यस्तै बागमती खोलाले बगाएर सर्लाहीको कर्मैयाका 8 सुशान्त मगर बेपत्ता भएका छन्।
अब विदेशको खबर। बंगलादेशको अदालतले झण्डै 17 अघि प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयासमा संलग्न 10 मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2000 प्रधानमन्त्री शेख हसिनाको र्यालीमा बम विस्फोट गराई हत्या प्रयास गरेको भन्दै प्रतिबन्धित पार्टीका 10 नेता तथा कार्यकर्तालाई मृत्युदण्डको फैसला सुनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बंगलादेशमा गोली हानेर मृत्युदण्ड दिने प्रचलन नभए पनि उनीहरूलाई भने गोली हान्न आदेश दिइएको छ। शेख हसिनालाई हरकतुल जिहाद अल इस्लामी समूहले हत्याको प्रयास गरेको आरोप छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। सरकारले राष्ट्रिय खेलको मान्यता दिएपछि नेपाली भलिबलमा केही सकारात्मक संकेतहरू देखिन थालेका छन्। नेपालभर नै उत्तिकै चर्चित भए पनि भलिबललाई बेवास्ता गर्दा नेपालले अन्तर्राष्ट्रिय पदकसम्म पुग्न मुस्किल थियो भने भलिबलमा प्रायोजकहरू पनि आएका थिएनन्। तर भलिबल राष्ट्रिय खेल भएसँगै यसको महत्व बढ़ेको छ भने प्रायोजक पनि आउन थालेका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
हिमाल पहाड़मा घाँस दाउरा र मेलापातबाट बचेको समयमा सुरुवाल र लुङ्गी लगाएर पनि खेलिने अनि तराई र सुगम शहरहरूमा व्यवस्थित रूपमा खेलिने परम्परा भएकोले भलिबललाई सबैको साझा खेल पनि भनिन्छ। गाउँदेखि शहरसम्म लोकप्रिय हुँदाहुँदै पनि भलिबलमा नेपालले सम्झन लायक अन्तर्राष्ट्रिय पदक ल्याउन सकेन भने सरकार अनि निजी क्षेत्रको नजरमा पनि लगानी गर्न लायक खेल बनेन। तर सरकारले गएको जेठ 9 गते राष्ट्रिय खेल घोषणा गरेपछि नेपाली भलिबलमा प्रायोजकहरूले आँखा लगाउन थालेका छन्। भलिबल राष्ट्रिय खेल बन्ने तयारी भइरहेकै बेला गत वर्षको चैतमा राष्ट्रिय वाणिज्य ब्याङ्कले नेपाल भलिबल संघलाई 10 लाख रुपियाँको प्रायोजन गर्यो। साउनमा साहस स्पोर्ट्सले नेपाली खेलाडी प्रतिभा मालीलाई वार्षिक झण्डै 2 लाख रुपियाँको प्रायोजन गर्यो। गत शनिबार मात्रै शिवम सिमेन्टले न्यू डायमन्ड एकाडेमीलाई 8 लाख रुपियाँको प्रायोजन गर्यो। यस्ता प्रायोजन एउटा क्लबको लागि मात्रै नभएर नेपाली भलिबल क्षेत्रकै लागि भएको बताउनुहुन्छ न्यू डायमन्ड एकाडेमीका प्रशिक्षक कुमार राई।
यस्तो ठाउँलाई चाहिँ सहयोग गर्न आउनुभयो कि यो न्यू डायमन्डलाई होइन, यो नेपालभरि गाउँ गाउँमा भलिबलका पेसनहरूलाई, भलिबल भनेपछि यहाँ भुतुक्कै हुनेहरूलाई उहाँले सहयोग गर्नुभएको हो र केही समय पछाडि उहाँलाई पनि धेरै राम्रो हुन्छ।
2020 सालतिरबाटै भलिबल लोकप्रिय भए पनि 2033 सालमा बल्ल नेपाल भलिबल संघ स्थापना भयो। त्यसै वर्ष नेपालले पाकिस्तानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो। तर सरकार र निजी क्षेत्रको व्यवस्थाका कारण नेपालले 2033 सालदेखि लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए पनि संघ स्थापनाको 44 वर्षपछि मात्रै गत माघमा एबीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा जितेको काश्य पदक नै सबैभन्दा ठूलो उपाधि बन्यो। महिला टिमले भने 3 पटकसम्म सागमा काश्य पदक जितेको छ। भलिबल यति धेरै चर्चित हुँदाहुँदै पनि खासै प्रगति गर्न नसकेकोले सरकारले राष्ट्रिय खेल बनाएर यसलाई उकास्न दबाव बढेसँगै भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरिसकेको छ। राष्ट्रिय खेल घोषणा भएसँगै भलिबललाई व्यापारिक समूहले प्रायोजन गर्न थालेका छन्। यसले भलिबल क्षेत्र चम्कने संकेत मिलेको बताउनुहुन्छ नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा।
उहाँहरूलाई मुरी मुरी धन्यवाद। यसै गरिकन होस्टेमा सबैले गरिदिनु भयो भने हामी एक दिन आज ब्रोन्ज मेडल ल्याउन सफल भएका छौँ 40 वर्षको इतिहासमा। अब हामी चाहिँ नि तपाईँको गोल्ड मेडल ल्याउन पनि पछि पर्दैनौँ। हाम्रा खेलाडीहरू त्यति उत्कृष्ट श्रेणीका छन्।
भलिबलमा नेपालले अन्तर्राष्ट्रिय पदक भित्राउन थालेको र राष्ट्रिय खेल पनि बनेपछि यसको लोकप्रियता बढ्ने देखेर निजी क्षेत्र प्रायोजनका लागि सक्रिय हुन थालेका छन्। अब फुटबल क्रिकेट लगायतका खेल र खेलाडीमा जस्तै भलिबलमा पनि प्रायोजन भित्रनेमा खेलाडी प्रशिक्षक र भलिबल संघ ढुक्क छ। व्यापारीले पनि हौसाइरहेका छन्। शिवम सिमेन्टका उपाध्यक्ष सजन देवकोटा,
कुनै पनि बाबुआमालाई तपाईँको छोरी के गर्छ भन्दा खै एउटा बल हातमा लिन्छ बराली रहन्छ भन्ने स्थिति छ जस्तो लाग्छ र यसलाई हटाउनको लागि हामीले खेलमा व्यावसायिकता ल्याउनु नै पर्छ।
नेपालभरि नै लोकप्रिय रहेको भलिबल राष्ट्रिय खेल हुनु र प्रायोजक भित्रनुले नेपाली भलिबलले केही फड्को मार्ने आशा गर्न सकिन्छ।
र नेपाल 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा पुगेको छ। एन्फा कम्प्लेक्स सादो बाटोमा भएको खेलमा मालदिप्सलाई 6-0 फराकिलो अन्तरले हराउँदै नेपाल सेमी फाइनलमा पुगेको हो। यसअघिको खेलमा भारतसँग 9 गोलले पराजित भएको मालदिप्स प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अब पर्सी बुधबार भारतसित खेल्नेछ। भारतसँगै भूटान र बंगलादेश सेमी फाइनलमा पुगिसकेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संसदबाट संविधान संशोधन प्रस्ताव पारित हुन सकेन, एमाले सहितका साना दल संशोधनको विपक्षमा।
मंगसिर 10 गते प्रदेश र संघीय संसदको चुनाव गर्ने सरकारको निर्णय। प्रधानमन्त्रीको भारत भ्रमणमा लक्ष्मणपुर तथा कोशी बाँधबाट भएको क्षतिबारे छलफल गरिने।
सरकारको लगानीमा एकीकृत बस्ती विकास गर्न प्राधिकरणद्वारा सहमति प्रदान। दोलखा गोर्खा र सिन्धुपाल्चोकमा एकीकृत बस्ती विकास गरिने।
बंगलादेशमा 17 वर्ष अघि प्रधानमन्त्रीको हत्या प्रयासमा संलग्न 10 जनालाई मृत्युदण्डको सजाय। गोली हानेर मृत्युदण्ड दिन अदालतको आदेश।
र नेपाल 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।